فرقہ وارانہ دہشت گردی وہ ناسور ہے جو پاکستان کے معاشرے کو گھن کی طرح سے چاٹ رہا ہے۔ نیا معاملہ نہیں ہے، یہ کئی دہائیوں سے جاری ہے اور اس حوالے سے بارہا اس سلسلے میں اطلاعات بھی آتی رہی ہیں۔ انٹیلیجنس ایجنسیز اور پولیس بھی کہتی رہی ہیں کہ فرقہ وارانہ دہشت گرد گروہوں کو باہر سے بھی امداد ملتی ہے، ان کی مالی امداد بھی باہر سے آتی ہے اور کئی مواقع پہ ان کی تربیت کا بھی انتظام کیا جاتا ہے۔ پاکستان کو فرقہ وارانہ دہشت گردی میں بانٹ دیا جائے، پاکستان کو فرقہ وارانہ بنیاد پر تقسیم کر دیا جائے، یہ یقینی طور پہ مسلمہ غیر ملکی سازش ہے۔ عام طور پہ آئیتی دشمنوں کا ہے، اس سلسلے میں یقینی طور پہ کچھ اس کی حقیقت بھی ہوگی، لیکن بارہا پہلی بار نہیں، اس سے پہلے بھی کئی بار آ چکی ہے یہ بات کہ کئی برادر اسلامی ملک بھی اس سلسلے میں ڈائریکٹ یا انڈائریکٹلی انوالو ہیں۔ اب اس سلسلے میں تازہ ترین معلومات سامنے آئی ہے، کراچی پولیس کی ایک اہم یونٹ نے اس بات کا دعویٰ کیا ہے کہ اس نے ٹھوس مضبوط شواہد حاصل کیے ہیں کہ کراچی میں ہونے والی فرقہ وارانہ دہشت گردی کے ایک گروہ کے پیچھے پڑوسی اسلامی ملک شامل ہے اور اس کے لیے باقاعدہ دہشت گردوں کو تربیت اس ملک میں دی جاتی ہے، ان کو سرمایہ فراہم کیا جاتا ہے اور ان کو ٹارگٹ فراہم کیے جاتے ہیں۔ اس ایک پڑوسی اسلامی اور اسلامی ممالک کے نام آ چکے ہیں ان عسکریت پسند گروہوں کے حوالے سے جنہوں نے کراچی کی مختلف تربیت پاکستان کے مختلف تربیت گاہوں میں تعلیم حاصل کی ہے، کچھ مدرسوں کے بھی نام آتے رہے ہیں اور کہا یہ جاتا ہے کہ اس کی فنڈنگ اور اس حوالے سے ان کو جو ترغیب دی جاتی ہے وہ کسی دوسرے اسلامی ملک سے آتی ہے۔ تازہ ترین جو انکشاف ہوا ہے یقینی طور پہ یہ توجہ طلب ہے اور بہت اہم معلومات ہے جو کہ موجودہ ماحول کے حوالے سے سامنے آئی ہے۔ سی آئی ڈی پولیس کے قائم مقام انچارج راجہ عمر خطاب نے اس گروہ کے حوالے سے جس کے بارے میں انہوں نے کہا کہ پولیس نے کئی سال کی تگ و دو کے بعد اس کا سراغ لگایا ہے، ایک میں اس انکشاف
کراچی میں جو حالیہ دہشت گردی ہے اس کا آغاز 2009 میں ہوا تھا۔ 2009 میں یہ بات سامنے آئی تھی کہ جو لوگ اس وقت کاروائی میں ملوث ہیں دہشت گرد کاروائی فرقہ وارانہ میں، وہ ایک پڑوسی ملک سے تربیت یافتہ ہیں، تو ان پہ مسلسل 2 سال تک ہم نے کام کیا اور 2011 میں سپاہی محمد کے 7 دہشت گردوں کو گرفتار کیا جن پہ اس وقت گورنمنٹ آف سندھ نے 27 لاکھ روپے ریوارڈ میں نے رکھی دی۔ اس میں اس بات کا انکشاف ہوا کہ انتہائی منظم انداز میں اور بڑے بڑے فنڈ کے ساتھ کراچی میں فرقہ وارانہ جا رہی ہے، وہ باقاعدہ ایک پڑوسی اسلامی ملک سے تربیت یافتہ ہے جنہیں یہاں سے دبئی اور دبئی سے اس ملک بھیجا جاتا ہے اور وہاں ان کو باکوٹو کول کے ساتھ مخصوص علاقے میں لے جا کر وہاں ان کو ٹریننگ دی جاتی ہے۔
اس کی مزید معلومات دیتے ہوئے انہوں نے کہا کہ ماسٹر مائنڈ یقینی طور پہ ایک پروفیشنل ہوتا ہے اور جس انداز سے وہ اپنے گروہ کے لوگوں سے رابطہ کرتا ہے اور ٹارگٹ دیتا ہے وہ ایک انتہائی تربیت یافتہ گروہ کا ہی کام ہے۔
کسی کو پتہ نہیں تھا کہ ہمارا ماسٹر مائنڈ کون ہے، وہ صرف ایک ایسا شخص تھا جو ایک کار کے اندر آگے بیٹھتا تھا اور جو بھی ٹارگٹ کلر تھا جس کے ساتھ اس کا کنیکشن تھا وہ اس گاڑی کی تھا، وہ اس کو ٹارگٹ پروف کی تنخواہ دیتا تھا اور وہ چلا جاتا تھا، ایک دوسرے کی شکل نہیں دے سکتے تھے۔ تو لہٰذا اس میں ہمیں مزید 2 سال لگے، یعنی 2011 اور 2013۔ اس مرتبہ ہمیں یہ کامیابی ہوئی کہ کم از کم اس کو ہم ڈسکلوز کر گئے کہ وہ کون شخص ہے۔ 7/12 کو ہمارا ایک انکاؤنٹر ہوا گلستان جوہر کے علاقے میں، جس وقت وہ اپنے دیگر ساتھیوں کے ساتھ وہاں موجود تھا رات کے وقت۔ جب ہمارا انکاؤنٹر ہوا تو وہ گلیوں میں تو فرار ہو گئے لیکن ان کے پیچھے گاڑی رہ گئی اور گاڑی کے ذریعے ہمیں اس کی بہت سارے کلو مل گئے۔ اس کے تفصیل اس میں یہ آئی سامنے کہ یہ بڑا ایک ایسا گروپ ہے جس میں 16-17 لوگ شامل ہیں اور اس کا اصل نام جعفر، جس کو باہر سے فنڈ اور ڈالر کی صورت میں ملتے ہیں اور وہ یہاں کیش کرا کے ان لڑکوں کو دیتا ہے۔ اس کے ہم نے 4 بینک اکاؤنٹس کا بھی پتہ چلوایا۔ ان کی جو سب سے بڑی بڑی کاروائیاں ہیں اس میں تقریباً اب تک کراچی میں 2009 سے لے کے اب تک 60 سے زیادہ قتل کی وارداتوں میں یہ ملوث گروپ ہے۔ جو ٹیم ہم نے پکڑی ہے اس کے 2 لوگ ہم نے پکڑے ہیں جن کا تعلق پارا چنار سے ہے اور یہ بھی باقاعدہ تربیت یافتہ ہیں، ایک کا نام جوہر حسین ہے اور دوسرے کا نام ارشاد حسین، یہ دونوں پہلوان کوٹ کے ایریے میں رہتے تھے، ان کا ڈائریکٹ لنک تھا اس کے شاہد کے ساتھ۔
راج عمر خطاب نے یہ بھی کہا کہ کس انداز سے یہ اپنے ٹارگٹس کو سلیکٹ کرتے تھے اور اس کے لیے صحافیوں کا روپ بھی،
ان کے کچھ ایسے اس ٹیم کے لوگ ہیں جو باقاعدہ صحافیوں کی صورت میں پریس کانفرنس بھی اٹینڈ کرتے ہیں، جنازوں میں بھی جاتے ہیں اور مختلف جگہوں پہ جا کے اپنے ٹارگٹ کی فوٹوز لیتے ہیں हमारे पास सीडीज ऐसी रिकवर हुई हैं जिसमें बाकायदा जनाजों की पिक्चर हैं, जिसमें लोगों उन्होंने बोल्ड किया हुआ, उसमें काफी लोग ऐसे हैं जो मारे जा चुके हैं और उनकी लीडरशिप भी है। तो ये कराची में एक ऐसा ग्रुप था जिसके पकड़े जाने से मैं समझता हूँ काफी हद तक टारगेट किलिंग में कमी आएगी जो सरकार वराना थी।
पुलिस के इन इंकशाफात पर मजलिस वहदतुल मुस्लिमीन ने अपने शदीद रद्देअमल का इजहार करते हुए कहा है कि कानून नाफिज करने वाले इदारे मुसलसल शिया नौजवानों को हदफ बना रहे हैं। उन्होंने कहा कि कराची ऑपरेशन के नाम पर शिया नौजवानों को टारगेट किया, शिया नौजवानों के खिलाफ कोई भी कार्रवाई बर्दाश्त नहीं की जाएगी। शिया नौजवानों को बेबुनियाद मुकदमात में मुलविस किया जा रहा है और इसके जवाब में पुलिस ने कहा है कि कानून की नजर में सब बराबर हैं और जो भी कार्रवाई की गई है वो ठोस सबूत की बुनियाद पर की गई है। ये पहली बार नहीं है कि किसी इस्लामी मुल्क का नाम आया हो या इशारतन वाज तौर पर बताया गया हो कि किस फिरका वारा दहशतगर्द ग्रोह के पीछे कौन सा मुल्क शामिल है। इससे पहले भी ये बात होती रही है, दूसरे ममालिक के नाम भी आते रहे हैं, मगर सितम यह है कि तमाम के तमाम पाकिस्तान के बरादर इस्लामी ममालिक हैं। इस फिरका वारा दहशतगर्दी में बैन अल-अक़वामी इन्वॉल्वमेंट और ये किस बैन अल-अक़वामी साजना के मुसलमानों को शिया और सुन्नियों के दरमियान तकसीम कर रही है, इसके बारे में हम बात करते हैं और इसके लिए हम जाएंगे क्वेटा जहां पर बलूचिस्तान पुलिस के एडिशनल इंस्पेक्टर जनरल पुलिस और पाकिस्तान पुलिस के नामवर ऑफिसर मीर जुबैर महमूद हमारे साथ मौजूद है। बहुत बहुत शुक्रिया जुबैर महमूद साहब, ये बताइएगा कि क्या ये कहना है मुनासिब कि फिरका वाराना दहशतगर्दी के पीछे दरअसल पाकिस्तान में जो फिरका वाराना दहशतगर्दी के बड़ियात होते हैं उसमें ब्रादर इस्लामी ममालिक के खुफिया एजेंसीज के लोग भी कहीं कहीं शामिल हैं?
ये बात बड़े तवातुर के साथ और बड़े अरसे से सुनते चले आ रहे हैं। एक्सपोजर है जो हम अब तक डील कर चुके हैं मुख्तलिफ जगहों पर, मैं खुद कर चुका हूं और जो सरदस्त इस वक्त बलूचिस्तान में या क्वेटा में है, बातें तो ये बहुत होती हैं, कुछ इंटेलिजेंस रिपोर्ट्स भी इस किस्म होती हैं। जैसे कल कराची में, दो दिन पहले कराची में वहाँ की एसआईयू ने कुछ मुलजमान को पेश करके प्रेस के सामने ये क्लेम किया कि उनकी किसी हमसाया मुल्क से या किसी इस्लामी मुल्क से उनकी कोई इमदाद हो रही थी और उनको ट्रेनिंग पे ले जाया गया, उन्हें बताया गया मंथली भी शायद तनख्वाह की तरह कुछ पैसे भी दिए जाते थे अपने काम करने के। तो मैं अगर सही, मेरी याददाश्त मुझे साथ दे रही है, तो शायद ये पहली दफा है कि पब्लिकली कोई इस तरह से बात सामने आई है। मैं चूंकि माजी की और बलूचिस्तान के हवाले से बात कर रहा हूं तो यहां पर ये भी समझा जाता है कि यहां पर शायद कुछ किसी और की जंग शायद यहां पे लड़ी जा रही है कि एक फिरके को कोई एक मुल्क जो है वो उसकी तरफदारी या इमदाद कर रहा है और दूसरे फिरके को कोई दूसरा मुल्क कर रहा है। ये बात है, इस पर काम भी होता है शायद इंटेलिजेंस में, कोई इसके ऊपर इंफॉर्मेशन भी हो, लेकिन एज सच पुलिस की किसी फाइल के ऊपर या पुलिस के पास कभी कोई ऐसा मुलजिम गिरफ्तार हुआ हो जिसका कोई लिंक एस्टेब्लिश हुआ हो या कभी कोई कोई ट्रेल किसी बैंक का, किसी करेंसी का या किसी इमदाद का कोई आया हो वो पकड़ा गया हो, तो वो तो कभी यहाँ हुआ नहीं।
जी अमीर साहब, मगर यही बात है जो ये कराची पुलिस में ये एसआईयू ने कही है जिसमें उन्होंने कहा है कि उन्होंने बैंक रिकॉर्ड्स भी निकाले हैं, उन्होंने दूसरे मुल्कों के ट्रेवल के सबूत भी हासिल किए हैं और इस सिलसिले में दूसरे सबूत भी हासिल किया है, मगर देखिए तौर पर जब पाकिस्तान में दहशतगर्दी की बात होती है तो यकीनी तौर पर जिन ममालिक के नाम लिए जाते हैं उसमें भारत की खुफिया एजेंसी और अफगानिस्तान की खुफिया एजेंसी शामिल होती है।
इस बारे में मैं ये अर्ज करूंगा कि आपने हमारे इंटीरियर मिनिस्टर की प्रेस कॉन्फ्रेंसेस, उनकी स्टेटमेंट्स सुनी होंगी मौजूदा और साबका भी, जिनमें उन तक जो पहुंचती रही हैं इंटेलिजेंस रिपोर्ट्स और शायद बड़ी ऑथेंटिक रिपोर्ट्स थी जिनके लिए, जिनकी वजह से उन्होंने पब्लिक प्रेस कॉन्फ्रेंसेज में या मीडिया के साथ बात करते हुए इस बात का ये बयान दिया था कि हाथ पाए गए हैं इन दो ममालिक के, खासतौर पर बलूचिस्तान में। चूंकि देखें पुलिस ऑफिसर जो है उसकी जो कार्रवाई शुरू होती है वो एक FIR से और फिर कोर्ट ऑफ लॉ में ट्रायल और फिर कन्विक्शन के साथ, तो डायरेक्टली पुलिस इंटेलिजेंस के साथ नहीं होती, गो के पुलिस का अपना इंटेलिजेंस नेटवर्क जरूर होता। तो मैं इसलिए उस हवाले से बात कर रहा था कि मैं चूंकि क्वेटा पुलिस में रह चुका हूं और वहां काम भी किया है और कराची और लाहौर में भी करता रहा, तो ये बात मैं इस तरह से कर रहा हूं कि फिरका वारियत के अंदर इस किस्म का कोई मुलजिम पकड़ा गया।
अच्छा, तो ये वैसे आपका क्या तजुर्बा क्या कहता है, और जब तक इन्वेस्टिगेशन आपने की है कि जो फिरका वाराना ग्रो होते हैं और ये जो इतने एक्टिव नजर आते हैं, इनके पास सरमाया भी होता होगा और जिस प्रिसिशन से ये एक्ट करते हैं, ये किसी बड़ी ताकत की पुष्पनाही के बगैर कर सकते हैं ये सब कुछ?
आप बजाय फरमा रहे हैं, बहुत सारी फंडिंग की जरूरत होती है। लेट से अगर मैं ये मिसाल दूं कि अभी ताज़ा तरीन जो दहशतगर्दी का वाकया बलोचिस्तान में हुआ है जिसमें मस्तूम में ज़ाहिरी निशान बनाया गया, फाइनेंशियल टर्म्स में इसको देखें कि उस पर कितना खर्चा आया होगा, उस वो गाड़ी खरीदने में, उस गाड़ी को बारूद के लिए तैयार करने में और उनसे मुंसलिक मजीद जो खर्चे होंगे वो उन्होंने किए होंगे। तो इन तंजीमों के पास कोई फंड रेजिंग का अपना तो कोई ऐसा तरीका कम से कम नहीं है कि वो उनको कोई पैसे यहाँ से लोकली मिलते हो, तो इस बात को बईद अज़कयास नहीं किया जा सकता कि उनकी फंडिंग बिल्कुल हो रही है और अच्छे खासे पैसे उनको मिल रहे हैं।
बहुत बहुत शुक्रिया मीर ज़ुबैर महमूद, एडिशनल इंस्पेक्टर जनरल पुलिस के साथ है कि उसके पास मजबूत ठोस सबूत सामने आया है कि फिरका वाराना दहशतगर्दों में के ग्रोहों में जो कि पाकिस्तान में एक्टिव है उनमें से एक ग्रोह के पीछे एक पड़ोसी इस्लामी मुल्क का हाथ है, यह दावा किया है कराची पुलिस ने। लेते हैं कमर्शियल ब्रेक।